यो रेडियो नेपाल हो। साँझ 7 बजेको समाचारमा स्वागत छ, म निर्मला भट्ट। शुरूमा प्रमुख समाचार। राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग जापानी विदेश मन्त्री कामी खावा योकोद्वारा शिष्टाचार भेट। द्विपक्षीय सम्बन्ध र सहयोग सुदृढ गर्ने विषयमा परराष्ट्र मन्त्री स्तरीय वार्ता सम्पन्न। अशोक राई नेतृत्वमा जनता समाजवादी पार्टीका सांसद तथा नेताद्वारा नयाँ पार्टी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन। नेपालको वार्षिक जनसंख्या वृद्धि दर 0.92% रहेको राष्ट्रिय तथ्याङ्क कार्यालयको प्रतिवेदन। र गाजा युद्ध अन्त्यका लागि हमासले राखेको प्रस्ताव स्वीकार्य नभएको इजरायली प्रधानमन्त्री बेन्यामिन नेतन्याहुको भनाई।
नेपाल टेलिकमको 4G भिडियो कल गर्दा नो बोर जी नेपाल टेलिकम को 4G
सबैको यो विश्वास हो नि नेपाल टेलिकम को 4G
गेम खेल्दा नि टेन्सन नो जी नेपाल टेलिकम को 4G आफ्नो भन्ने आफ्नै हो जी नेपाल टेलिकम को 4G
नेपाल टेलिकम राष्ट्रको संचार।
अब समाचार विस्तारमा। राष्ट्रपति रामचन्द्र पौडेलसँग जापानकी विदेश मन्त्री कामी खावा योकोले शिष्टाचार भेट गर्नु भएको छ। राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित विशेष समारोहबीच राष्ट्रपति पौडेल र जापानी विदेश मन्त्री योकोसँग भेट भएको हो। भेटवार्तामा राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल जापान बीच गहिरो सुमधुर सम्बन्ध रहेको र विदेश मन्त्री योकोले भ्रमणले खुशी तुल्याएको बताउनुभयो। राष्ट्रपति पौडेलले यस भ्रमणले नेपाल र जापान बीचको सम्बन्धलाई अझ बढ़ी सुमधुर बनाउने बताउनुभयो। त्यस अवसरमा जापानी विदेश मन्त्री योकोले नेपाल र जापान बीच रहँदै आएको सम्बन्धलाई अझ प्रगाढ़ बनाउन जापान सरकार र जापानी जनता नेपालीको साथमा रहेको बताउनुभयो। यसै गरी प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग पनि जापानी विदेश मन्त्री योकोले शिष्टाचार भेट गर्नु भएको छ। प्रधानमन्त्री कार्यालय सिंहदरबारमा आज भएको भेटमा उहाँहरूबीच द्विपक्षीय चासो आर्थिक सहकार्य लगायतका विविध विषयमा छलफल भएको प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डाक्टर रूपक सापकोटाले जानकारी दिनुभयो। भेटमा प्रधानमन्त्री प्रचण्डले नेपाल जापान बीच कूटनीतिक सम्बन्ध स्थापित भएदेखि नै नेपालको पूर्वाधार एवं आर्थिक सामाजिक क्षेत्रमा जापान सरकारबाट प्राप्त हुँदै आएको योगदानप्रति आभार व्यक्त गर्नुभयो। सो अवसरमा जापानी विदेश मन्त्री योकोले आर्थिक विकासमा नेपालले राखेका लक्ष्य पूरा गर्नका लागि जापान सरकारले सदैव सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। आजै उपप्रधान एवं परराष्ट्र मन्त्री नारायण काजी श्रेष्ठ र नेपाल भ्रमणमा रहनुभएका जापानका विदेश मन्त्री योको बीच भेटवार्ता सम्पन्न भएको छ। परराष्ट्र मन्त्री स्तरीय प्रतिनिधि मण्डलबीच आज मन्त्रालयमा भएको वार्तामा द्विपक्षीय सम्बन्ध र सहयोगलाई थप सुदृढ गर्ने विषयमा छलफल भएको उपप्रधानमन्त्री श्रेष्ठले जानकारी दिनुभयो। जापानी विदेश मन्त्री योकोको औपचारिक सद्भाव भ्रमण भएकाले वार्तामा कुनै पनि विषयमा सम्झौता वा समझदारी नभएको उहाँले स्पष्ट पार्नुभयो। विदेश मन्त्री योको उप प्रधानमन्त्री श्रेष्ठको निमन्त्रणामा नेपालको औपचारिक भ्रमणका लागि आज दिउँसो काठमाडौँ आइपुग्नु भएको हो। उहाँलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्र सचिव सेवा लम्सालले स्वागत गर्नु भएको थियो। जापानको विदेश मन्त्री नियुक्त भएपछि उहाँको यो पहिलो नेपाल भ्रमण हो। भ्रमणका क्रममा उहाँले यसअघि काठमाडौँ दरबार क्षेत्रको अवलोकन गर्नुभएको थियो। विदेश मन्त्री योको भ्रमण सम्पन्न गरी आजै राति नेपाल वायु सेवाको विमान मार्फत जापानका लागि प्रस्थान गर्नुहुनेछ। राष्ट्रपति रामचन्द्र पौडेलले खाद्य स्वच्छता तथा गुणस्तर सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक प्रमाणीकरण गर्नुभएको छ। राष्ट्रपति पौडेलले नेपालको संविधान बमोजिम सो विधेयक प्रमाणीकरण गर्नुभएको राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ। संघीय संसदको दुवै सदनको बैठकबाट पारित भई प्रमाणीकरणका लागि सो विधेयक राष्ट्रपति कार्यालयमा पेश भएको थियो। जनता समाजवादी पार्टी जसपा नेपालका नेता अशोक राईको नेतृत्वमा नयाँ दल दर्ताका लागि सांसदहरू सहित नेताहरू निर्वाचन आयोग पुगेर नयाँ दल दर्ताका लागि निवेदन दिनुभएको छ। दल दर्ताका लागि प्राप्त निवेदनमाथिको प्रक्रिया अघि बढ़ेको आयोगका सहायक प्रवक्ता रामदत्त पाण्डेले बताउनुभयो। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सरकार नागरिकको स्वास्थ्यप्रति संवेदनशील भएर काम गर्न प्रतिबद्ध रहेको बताउनु भएको छ। चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानको 22औं स्थापना दिवसका अवसरमा आज काठमाडौँमा आयोजित कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले नागरिकको मौलिक हक कार्यान्वयनमा विशेष ध्यान दिइएको बताउनुभयो। गरीब विपन्न र असहाय नागरिकलाई स्वास्थ्य सेवा प्रवाहका लागि सरकारी अस्पतालका 2,800 शैय्या निशुल्क उपलब्ध गराइएको उल्लेख गर्नुहुँदै प्रधानमन्त्री प्रचण्डले पाठेघरको क्यान्सर र स्तन क्यान्सर विरूद्धको खोप निशुल्क रूपमा उपलब्ध हुने व्यवस्था मिलाइएको बताउनुभयो। प्रधानमन्त्री प्रचण्डले सबै सरकारी सामुदायिक र निजी अस्पतालले कुल शैयाको 10% विपन्न असहाय बिमारीसे बिरामीको निशुल्क उपचारका लागि कार्यान्वयनमा ल्याउन पहल भइरहेको बताउनुभयो। चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानलाई स्वदेशी तथा विदेशी शैक्षिक निकायसँग समन्वय र सहकार्य गरी समयानुकूल बनाइने भन्दै प्रधानमन्त्री प्रचण्डले अन्तर्राष्ट्रिय स्तर शैक्षिक प्रतिष्ठान बनाउन आफ्नो तर्फबाट निरन्तर सहयोग रहने बताउनुभयो। गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गर्नुभएको छ। प्रदेशसभाको आज बसेको बैठकमा सभामुख कृष्ण प्रसाद धितालले मुख्यमन्त्री खगराज अधिकारीले राख्नुभएको विश्वासको मतको प्रस्ताव बहुमतले पारित भएको घोषणा गर्नुभयो। सभामुख धितालले 30 नै बहुमत मानेपछि नेपाली कंग्रेसले सदनमा गरेको नाराबाजीकै बीच मुख्यमन्त्री अधिकारीले बहुमत प्राप्त गरेको घोषणा गर्नुभयो। 60 सदस्यीय प्रदेशसभामा विश्वासको मतको पक्षमा 30 मत पर्यो भने विपक्षमा 27 मत पर्यो। 2 सदस्य राप्रपा भने तटस्थ बसेको थियो। कानून न्याय तथा मानवाधिकार समितिले केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयकमा सम्बन्धित मन्त्रालयसँग दफावार छलफल गरेको छ। समितिको सिंहदरबारमा आज बसेको बैठकमा समितिले प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र कृषि तथा पशुपक्षी विकास मन्त्रालयसँग छलफल गरेको हो। राष्ट्रिय तथ्याङ्क कार्यालयले नेपालीको औसत आयु 71.3 वर्ष पुगेको जनाएको छ। राष्ट्रिय जनगणना 2078 सम्बन्धित जनसंख्या साक्षरता र जनसांख्यिक सूचक पुस्तक सार्वजनिक गर्दै तथ्याङ्क कार्यालयले यस्तो तथ्य सार्वजनिक गरेको हो। कार्यालयले 10 वर्ष अघिको तुलनामा अहिले नेपालको आर्थिक सामाजिक शैक्षिक स्वास्थ्य लगायत अधिकांश सूचक सन्तोषजनक रहेको र औसत आयु बढ़ेको जनाएको छ। यसैगरी नेपालको वार्षिक जनसंख्या वृद्धि दर यसअघि 1.35% रहेकोमा अहिले घटेर 0.92% झरेको छ। तथ्याङ्क कार्यालयका अनुसार अहिले सबैभन्दा बढ़ी लुम्बिनी प्रदेशमा 1.24% र गण्डकी प्रदेशमा सबैभन्दा कम 0.25% जनसंख्या वृद्धि दर रहेको छ। पछिल्लो जनगणना अनुसार नेपालमा एकल परिवार 60.1% र संयुक्त परिवार 39.9% रहेको छ। बसाईसराई दर सबैभन्दा बढ़ी गण्डकी प्रदेशमा प्रति लाखमा 4,027 र सबैभन्दा कम बागमतीमा 54 रहेको कार्यालयको तथ्याङ्क कार्यालयले जनाएको छ। प्रमुख तथ्याङ्क अधिकारी अर्जुन प्रसाद पोखरेलले आज काठमाडौँमा विषयगत प्रतिवेदन सहितको 2 पुस्तक सार्वजनिक गर्दै 400 भन्दा बढ़ी जनसांख्यिक सूचक समितिर तयार गरिएको पुस्तक नीति निर्माता अनुसन्धानकर्ता पत्रकार लगायत आम पाठकलाई उपयोगी हुने विश्वास व्यक्त गर्नुभयो। तथ्याङ्क कार्यालयका निर्देशक डुण्डीराज लामिछानेले राष्ट्रिय जनगणना 2078को विस्तृत विवरण सार्वजनिक गर्ने क्रममा आगामी 8 महिनाभित्र 16 विषयगत प्रतिवेदन तयार गरी बाहिर ल्याउन लागेको जानकारी दिनुभयो। काठमाडौँको वायु प्रदूषण काठमाडौँ वायु प्रदूषणको हिसाबले विश्वको दोस्रो स्थानमा प्रदूषित शहरको रूपमा सूचीकृत भएको छ। एयर क्वालिटी इण्डेक्सको आजको तथ्याङ्क अनुसार समग्र वायु गुणस्तर सूचकांक एक्यूआई 177 पुगेको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सुक्खायामसँगै मुलुकका विभिन्न स्थानमा लागिरहेको डढेलो नियन्त्रण हुन नसक्दा काठमाडौँ उपत्यका लगायतका मुख्य शहरमा प्रदूषण बढ़ेर वायु नै अस्वस्थ रहेको छ। नेपालमा फागुन चैत वैशाख र जेठ महिनामा वायु प्रदूषण बढ़ने गरेको भन्दै सतर्कता अपनाउन वातावरण विभागले अनुरोध गरेको छ। मुलुकका विभिन्न स्थानमा लागेको वन डढेलोको धुवाका कारण वायु अस्वस्थ भएको भन्दै विभागले सावधानी अपनाउन आग्रह गरेको हो। गुल्मीमा आगलागीका कारण 166 घर गोठ जलेर नष्ट भएका छन्। जिल्लाका विभिन्न स्थानीय तहमा 66 घर र 100 गोठ जलेर नष्ट भएका छन्। सामुदायिक वनबाट फैलिएको आगो बस्तीमा पुग्दा करोड़ौंको क्षति भएको प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद शर्माले जानकारी दिनुभयो। आगलागीका कारण जिल्लामा सबैभन्दा बढ़ी क्षति इस्मा गाउँपालिकामा भएको छ। जिल्लाका 12 स्थानीय तहहरू मध्ये मदाने, मुसीकोट, धुरकोट र रूरू क्षेत्रमा बढ़ी क्षति भएको छ। आगलागीबाट घरबार विहीन बनेका नागरिकलाई जिल्ला प्रशासन कार्यालय गुल्मीले विपद व्यवस्थापन समितिबाट प्रति घर 20,000 रूपियाँ प्रदान गरेको छ। जिल्लाका रेसुङ्गा धुरकोटमा आगो लगाएको आरोपमा 3 पक्राउ गरेर प्रहरीले सार्वजनिक समेत गरेको छ। जंगलमा आगो लगाएको अभियोगमा काभ्रे जिल्लामा 5 पक्राउ परेका छन्। वनमा आगजनी गरेको अभियोगमा उनीहरूलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठले बताउनुभयो। काभ्रे पलाञ्चोकको 5 खाल नगरपालिका 5 रातमाटे सामुदायिक जंगलमा आगो लगाएको अभियोगमा पक्राउ परेका 5 मध्ये 1 हिरासत मुक्त गरिएको र अन्यलाई मुद्दा चलाइएको उहाँले बताउनुभयो। संचार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले नेपालमा पूर्वीय दर्शनमा आधारित अध्ययन केन्द्र स्थापना गर्नुपर्ने बताउनु भएको छ। वरिष्ठ पत्रकार कपिल काफ्लेद्वारा लिखित पुस्तकको आज काठमाडौँमा विमोचन गर्नुहुँदै उहाँले पूर्वीय दर्शनको ज्ञान प्रवर्धनका क्षेत्रमा अध्ययन अनुसन्धानका लागि केन्द्र स्थापना गर्न आवश्यक रहेको बताउनुभयो। प्राध्यापक डाक्टर कृष्ण गौतमले पूर्वीय दर्शनको विश्लेषण एवं खोजमूलक जानकारी सहित प्रकाशन गरिएको पुस्तकले नेपाली पाठकको मन जित्न सफल हुने विश्वास व्यक्त गर्नुभयो। राष्ट्रिय सभाका सांसदहरूले संघीयता कार्यान्वयनका लागि संघीय निजामती ऐन तत्काल जारी गर्नुपर्नेमा जोड़ दिनुभएको छ। संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको आज बसेको बैठकमा सांसदहरूले प्रदेश र स्थानीय तहमा कर्मचारी व्यवस्थापन गरेर संघीयता कार्यान्वयन गर्न संघीय निजामती ऐन अत्यावश्यक भएको विचार व्यक्त गर्नुभयो। जनप्रतिनिधिले लामो समयदेखि कर्मचारीको अभावमा नागरिकलाई सहज रूपमा सेवा प्रदान गर्न नसकेको भन्दै सांसदहरूले कर्मचारी व्यवस्थापनका लागि कानूनी व्यवस्था गर्न ढिला भइसकेको बताउनुभयो। समितिको बैठकमा संघीयता विज्ञ डाक्टर खिमलाल देवकोटाले कर्मचारी अभाव देखाएर संघीय कार्यान्वयन गर्न नसक्नु संघीय सरकारको कमजोरी भएको बताउनुभयो। सरकारले छात्रवृत्ति उपलब्ध गराउन थालेपछि कैलालीका सामुदायिक विद्यालयमा पिछड़िएको समुदायका बाल बालिकाहरूको संख्या बढ़दै गएको छ। पछिल्ला शैक्षिक सत्रमा ती समुदायका बाल बालिकाहरू विद्यालय जाने क्रम बढ़ेसँगै विद्यार्थी भर्ना दरमा समेत वृद्धि भएको छ। कैलालीबाट संवाददाता जगत साउदको रिपोर्ट।
सरकारले गरीब विपन्न अपाङ्गता भएका दलित पिछड़िएको वर्ग समुदायका बाल बालिकाहरूको शिक्षामा सहज पहुँच पुर्याउँदै सामुदायिक विद्यालयमा विद्यार्थी भर्ना दर वृद्धिका लागि छात्रवृत्तिको व्यवस्था गरेको छ। छात्रवृत्ति पाउन थालेपछि सामुदायिक विद्यालयमा बाल बालिकाको संख्या बढ़दै गएको सरकारवालाहरूको भनाइ छ। अपाङ्गता भएका बाल बालिका पठन पाठन हुने अतरिया स्थित सुदूरपश्चिम समावेशी आधारभूत विद्यालयका संस्थापक अध्यक्ष मानबहादुर साउद।
पहिला चाहिँ 50-60 जना थियो, अहिले 72 बाल बालिकाहरू छन्। अब यो नयाँ शैक्षिक सत्र भर्ना गर्दा अझै कम्तीमा पनि 80 बच्चाहरू पुग्छन् भन्ने आशा पनि गरेका छौँ। यो छात्रवृत्तिले चाहिँ उहाँहरूलाई प्रोत्साहन भएको छ। छात्रवृत्ति पाउँदा चाहिँ उहाँहरू एकदम खुसी छन्।
गरीब विपन्न दलित समुदायका बाल बालिकाहरूलाई सामुदायिक विद्यालयसम्म ल्याइ पुर्याउन र विद्यार्थी भर्ना दर वृद्धिमा छात्रवृत्ति कार्यक्रम सहयोगी बनेको देखिन्छ। छात्रवृत्ति उपलब्ध गराउँदा विद्यार्थी संख्या 3 गुणाले बढेको बताउनुहुन्छ शारदा माध्यमिक विद्यालय भएका प्रधान अध्यापक तेज बहादुर सिंह।
सरकारले 50% छात्र छात्रवृत्ति भनेर दिया छ, त्यो छात्रवृत्ति विपन्न तथा गरीबको रेखा मुनि रहेका बाल बालिकालाई उपलब्ध गराउँछौ भने छात्रवृत्ति प्रदान गरिसकेपछि विद्यार्थी बढेको अवस्था देखिन्छ।
शुरूआतमा ती समुदायका बाल बालिका विद्यालय भर्ना हुने गरेको भए तापनि उनीहरूलाई टिकाइ राख्न चुनौती देखिएपछि सरकारले छात्रवृत्ति वितरणको नीति अवलम्बन गरेको देखिन्छ। पिछडिएको समुदायका बाल बालिकालाई लक्षित गरी सरकारले आधारभूत तहदेखि उच्च शिक्षासम्म निशुल्क छात्रवृत्तिको कार्यक्रम ल्याएको छ। सुदूरपश्चिम प्रदेश सरकार सामाजिक विकास मन्त्रालयका उपसचिव गणेश बहादुर सिंह।
प्रदेश सरकारले खास गरी लोपोन्मुख र पिछडिएको बाल बालिकाहरूको छात्रवृत्तिको कार्यक्रम ल्याएको छ। त्यसमा आधारभूत तहदेखि उच्च शिक्षासम्म अध्ययन गर्नका लागि निशुल्क छात्रवृत्तिको व्यवस्था गरेका छौ। यसको प्रभावले अहिले बाल बालिकाहरू विद्यालयमा आउने क्रम बढेको छ।
सामुदायिक विद्यालयमा विद्यार्थी भर्ना दरसँगै शैक्षिक गुणस्तरमा वृद्धि हुने गरी सरकारवाला सबै लाग्न जरूरी देखिन्छ। जगत साउत, रेडियो नेपाल, धनगढी।
अब अन्तर्राष्ट्रिय समाचार। इजरायलका प्रधानमन्त्री बेन्यामिन नेतन्याहुले गाजा युद्धका लागि हमासले अघि सारेका शर्तहरू नस्वीकार्ने बताउनु भएको छ। बन्धकहरूको रिहाई र गाजामा युद्ध विरामका लागि इजिप्टको राजधानी कायरोमा जारी इजरायल र हमास बीचको शान्ति वार्ता लगत्तै प्रधानमन्त्री नेतन्याहुको सो बनाई बाहिर आएको हो। हमासले गाजामा दिगो युद्ध अन्त्य गर्ने प्रस्ताव अघि सारेपछि इजरायल यस विषयमा सकारात्मक हुन नसकेको हो। इजरायलले दक्षिणी गाजाको रफाह शहरमा आक्रमण गर्ने योजना कायमै राखेको छ। प्रधानमन्त्री नेतन्याहुको निर्णयलाई युद्ध लम्ब्याउने योजना भन्दै 10,000 इजरायलीहरूले रयालीको आयोजना गरेर विरोध जनाएका छन्। गत अक्टोबर 7 इजरायली सीमा प्रवेश गरी हमासले करिब 1200 जनाको हत्या र 240 जनालाई बन्धक बनाएर लगेपछि गाजा क्षेत्रमा इजरायलले भीषण आक्रमण जारी राखेको छ। आक्रमणका कारण करिब 35,000 प्यालेस्टिनीले ज्यान गुमाइसकेका छन्, जसमध्ये धेरैजसो महिला र बालबालिका रहेका छन्। रसियाले युक्रेनमा प्रहार गरिरहेका केही क्षेप्यास्त्र उत्तर कोरिया निर्मित रहेको दावी गरिएको छ। युक्रेनी हतियार निरीक्षकहरूले युक्रेनी भवनमाथि बज्रिएका क्षेप्यास्त्रका टुक्रा टाक्रीहरूको अध्ययन गर्दा उत्तर कोरियाली अक्षरहरू देखिएको बताएका छन्। युक्रेनी अधिकारीहरूले उत्तर कोरियामा बनेका क्षेप्यास्त्रहरू लागेर 24 युक्रेनीको ज्यान जानुका साथै 70 जना भन्दा बढी घाइते भएका बताएका छन्।
दैलेख जिल्लामा पेट्रोलियम पदार्थको अन्वेषण बेल ड्रिलिङ कार्य आइतबारबाट शुरू भएको छ। पेट्रोलियम अन्वेषण बेल ड्रिलिङ कार्यको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले शुभारम्भ गर्नुभयो। शुभारम्भ गर्दै मन्त्री भण्डारीले देशमा रहेका खानीहरूको उत्खनन गरी मुलुकले अधिक लाभ लिन सक्ने बताउनुभयो। कार्यक्रममा मन्त्री भण्डारीले तेल र ग्यासको खोज तथा निकासीले नेपालको सामाजिक आर्थिक परिदृश्यलाई रूपान्तरण गर्ने र भावी पुस्तालाई सशक्तिकरण गर्ने बताउनु भएको छ। नेपाल र चीन सरकार बीच सम्पन्न सम्झौता नेपालको खानी तथा भूगर्भ विभाग र चीनको चाइना जियोलोजिकल सर्वे तथा भू ड्रिलिङ इन्जिनियरिङ कम्पनी लिमिटेडबाट अन्वेषणको काम हुन लागेको हो। अर्थमन्त्री वर्षमान पुनले व्यवहारले सरकार निजी क्षेत्र मैत्री रहेको पुष्टि भइसकेको बताउनु भएको छ। राजस्व परामर्श समिति र निजी क्षेत्रका छाता संगठनहरू बीच आगामी बजेट बारे मन्त्रालयमा भएको अन्तर्क्रिया कार्यक्रममा अर्थमन्त्री पुनले पछिल्लो समय सरकारले निजी क्षेत्र मैत्री वातावरण निर्माण गरेको उल्लेख गर्नुभयो। लगानी अनुकूल वातावरण निर्माणका लागि अध्यादेश विभिन्न 8 कानूनमा गरिएको सुधार तथा लगानी सम्मेलनमा निजी क्षेत्रको सक्रिय सहभागिताले सरकार निजी क्षेत्र मैत्री रहेको पुष्टि भइसकेको अर्थमन्त्रीले उल्लेख गर्नुभयो। मन्त्री पुनले अर्थतन्त्रमा विद्यमान शिथिलता अन्त्य गर्न राज्यले निजी क्षेत्रलाई प्रोत्साहन गर्ने र निजी क्षेत्रले राज्यसँग हातेमालो गरेर अघि बढ्ने वातावरण निर्माण गर्नेमा उद्योगी व्यवसायहरूलाई आश्वस्त पार्नुभयो। प्रधानमन्त्रीले के गर्दा उत्पादन र उत्पादकत्व वृद्धि हुन्छ, सरकारलाई आउने राजस्व पनि वस्तुगत बनाउने गरी काम भन्नुभएको छ अर्थमन्त्रीले भन्नुभयो। यसैबीच अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको बजेट निर्माण सम्बन्धमा उहाँको पार्टीका सम्बद्ध करिब 1.5 दर्जन विभागहरूसँग सुझाव लिनुभएको छ। पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडा कोटेश्वरमा अर्थमन्त्री पुनले आइतबार विभिन्न विभागका प्रमुखहरूसँग छलफल गरी बजेट सम्बन्धमा सुझाव लिनुभएको हो। अर्थमन्त्री पुन माओवादी केन्द्रका उपमहासचिव तथा अर्थ तथा योजना विभाग प्रमुख समेत हुनुहुन्छ। बाँकेको नेपालगंज नाकाबाट 9 महिनामा 70 करोड़ रूपियाँ भन्दा बढ़ी मूल्यको जड़ीबुटी निकासी भएको छ। चालू आर्थिक वर्षको साउनदेखि चैतसम्म 9 महिनाको अवधिमा 70 करोड़ रुपियाँको जड़ीबुटी निकासी भएको नेपाल जड़ीबुटी व्यवसाय संघले जनाएको छ। जड़ीबुटी व्यवसाय संघका अध्यक्ष टंक प्रसाद शर्माका अनुसार निकासीमा आन्तरिक तथा बाह्य क्षेत्रबाट झेल्नु परेको कठिनाईका कारण व्यवसायले 9 महिनामा 70 करोड़ रुपियाँको जड़ीबुटी निकासी गर्न सफल भएको उल्लेख गर्नुभयो। नेपालगंज भन्सार कार्यालयका अनुसार चालू आर्थिक वर्षको चैत मसान्तसम्म नेपालगंज नाकाबाट 70,62,35,000 रुपियाँ बराबरका 28,05,839 किलोग्राम विभिन्न जड़ीबुटी निकासी भएको छ। नेपाली शेयर बजारको कारोबार मापक नेप्से परिसूचक आइतबार दोहोरो अंकले ओह्रालो लागेको छ। यस्तै नेप्से परिसूचक 24.58 अंकले घटेर 1,974.37 अंकमा सीमित भएको छ। यस दिन कुल 97,62,803 किता शेयरहरू 3,79,57,48,000 मूल्यमा किनबेच भएका छन्। कारोबारका आधारमा आइतबार नेपाल फाइनान्स शीर्ष स्थानमा रहेको छ।
आर्थिक समाचारका साथमा हुनुहुन्थ्यो भुवन आचार्य। अब खेल समाचार।
फ्रान्समा यसै जुलाईमा हुने पेरिस ओलम्पिक 2024 लागि टेबल टेनिसको दक्षिण एसियाली छनौट नेपालमा हुने भएको छ। छनौट प्रतियोगिता जुलाई 13 देखि 15 तारीकसम्म लैनचोर स्थित राष्ट्रिय टेबल टेनिस प्रशिक्षण केन्द्रमा हुनेछ। प्रतियोगितामा नेपाल, बंगलादेश, मालदिव्स, पाकिस्तान र श्रीलंका खेलाड़ीहरू खेल्नेछन्। भारत भने विश्वभरिताको शीर्ष 8 परेसँगै सिधै ओलम्पिक छनौट भइसकेको छ। हरेक राष्ट्रबाट 2-2 खेलाड़ी प्रतिस्पर्धा गर्नेछन्। प्रतियोगिताबाट महिला र पुरूषतर्फ 1-1 विजेता सिधै ओलम्पिकमा छनौट हुनेछन्। नेपालबाट पुरूषतर्फ संयोग कपाली र स्टाडु श्रेष्ठ तथा महिलातर्फ नविता श्रेष्ठ र इभाना थापा खेल्नेछन्। अखिल नेपाल फुटबल संघ एन्फा अनुशासन समितिले सुमन बहादुर मगर, विपिन बोहरा र अशोक दरलामीलाई शहीद स्मारक सी डिभिजन लीगमा प्रतिबन्ध लगाएको छ। अनुशासन समितिले उनीहरू बी डिभिजन क्लबमा दर्ता भएको र रिलिज लेटर बिनै सी डिभिजन खेलेको भन्दै कार्यवाही गरेको हो। सुमन र बबिनले आरसी 32 फुटबल एकाडेमी तथा अशोकले स्वयम्भू क्लबबाट लिग खेलिरहेका थिए। बबिन र अशोक श्री भगवती तथा सुमन झापा फुटबल क्लबमा दर्ता छन्। चैत 22 खालीबारी विरूद्ध सुमन र वैशाख 10 सामाजिक युवा क्लब विरूद्धलाई बबिन खेलाएको भन्दै आरसी 32 विरूद्ध उजुरी परेको थियो। क्लबमा आबद्ध खेलाड़ी खेल्नु पूर्व कम्तीमा 48 घण्टा अगाडि दर्ता गर्नुपर्ने व्यवस्था रहेकोमा आरसी 32 र बबिनले प्रतियोगिता नियमावली विपरीत कार्य गरेको पुष्टि भएकोले कार्यवाही गरिएको एन्फाले जनाएको छ। यो सँगै उक्त खेलमा सामाजिक युवा क्लबलाई 3-0 विजेता गरिएको छ। साथै आरसी 32 दुवै खेलमा 10,000 जरिवाना पनि लगाएको छ। त्यस्तै श्री भगवती क्लबमै दर्ता भएको अशोक दरलामी स्वयम्भू क्लबले खेलाएको भन्दै कार्यवाही गरेको छ। अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीले यसै वर्ष बंगलादेशमा हुने महिला टी20 विश्वकपको खेल तालिका सार्वजनिक गरेको छ। अक्टोबर 3 शुरू हुने प्रतियोगिताको फाइनल खेल अक्टोबर 20 ढाकामा हुनेछ। यस विश्वकपको सोमो चरणमा भारत र पाकिस्तानका टोली एउटै समूहमा छन्। भारतले अक्टोबर 4 न्यूजील्याण्ड विरूद्ध सिनेटमा खेल्दै विश्वकप शुरूआत गर्नेछ। विश्वकपमा सहभागी हुने 10 टोलीलाई 5 समूहमा विभाजन गरिएको छ।
खेल समाचारका साथमा हुनुहुन्थ्यो अजय बम। अब मौसम। आगामी 24 घण्टामा देशको पहाड़ी भूभागमा आंशिकदेखि साधारणतया बदली भई पहाड़ी भूभागका थोरै स्थानहरूमा मेघगर्जन चट्याङ सहित हल्का वर्षा हुने, उच्च पहाड़ी तथा हिमाली भूभागका 1-2 स्थानमा हल्का हिमपात हुने तथा तराईका थोरै स्थानहरूमा हावाहुरीको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गत 24 घण्टामा देशका 5 प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रम र वर्षाको विवरण यस प्रकार रहेको छ। धनकुटाको अधिकतम तापक्रम 29 डिग्री सेल्सियस, न्यूनतम 17.9 डिग्री सेल्सियस, वर्षा 10 मिलिमिटर। काठमाडौँको अधिकतम तापक्रम 30.3 डिग्री सेल्सियस, न्यूनतम 15.4 डिग्री सेल्सियस। पोखराको अधिकतम तापक्रम 30.4 डिग्री सेल्सियस, न्यूनतम 18.9 डिग्री सेल्सियस, वर्षा फाटफुट। वीरेन्द्रनगरको अधिकतम तापक्रम 38.5 डिग्री सेल्सियस, न्यूनतम 18.6 डिग्री सेल्सियस। दिपालको अधिकतम तापक्रम 39.7 डिग्री सेल्सियस, न्यूनतम 17.4 डिग्री सेल्सियस। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग जापानी विदेश मन्त्री कामी खावा योकोद्वारा शिष्टाचार भेट, द्विपक्षीय सम्बन्ध र सहयोग सुदृढ गर्ने विषयमा परराष्ट्र मन्त्री स्तरीय वार्ता सम्पन्न, अशोक राई नेतृत्वमा जनता समाजवादी पार्टीका सांसद तथा नेताद्वारा नयाँ पार्टी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन, नेपालको वार्षिक जनसंख्या वृद्धि दर 0.92% रहेको राष्ट्रिय तथ्याङ्क कार्यालयको प्रतिवेदन, र गाजा युद्ध अन्त्यका लागि हमासले राखेको प्रस्ताव स्वीकार्य नभएको इजरायली प्रधानमन्त्री बेन्यामिन नेतन्याहुको भनाई। यसका साथै साँझ 7 बजेको समाचार सकियो। हवस् त, नमस्कार।